रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले सम्पत्ति छानबिन आयोग गठन गरिएको प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर सोनी मवाग्लेद्वारा जानकारी। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्ध विरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले पद र शक्तिको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले पदाधिकारी को सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कार्यवाहीको लागि सरकार समक्ष सिफारिश गर्ने मात्र कार्य अधिकार रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्य अधिकारमा हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको भन्नुहुँदै जोखिममुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी दिनु। अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न पर्याप्त बजेट छुट्याइएको, हालका आयोजनाका दायित्वहरू 3 वर्षभित्र सम्पन्न गर्ने गरी मध्यकालीन योजना बनाइएको पनि बताउनुभयो। यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको आज जवाब दिँदै मन्त्री गुरूङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकाय मात्रमा सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढ़ाउन संकल्प गरेर अघि बढ़ेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिश समितिको प्रक्रिया अघि बढ़ेको बताउनु भएको छ। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले 1 वर्षे सिंगल एयर नभई बहुवर्षे बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सबस्टेशनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिँदै विगतमा भएको सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको बताउनुभयो। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले राख्नुभएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि सभामुख डोल प्रसाद अर्यालले उक्त विधेयकका 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। त्यस्तै सांसदहरूले विनियोजन शीर्षकमा राख्नु भएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्य बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय आज सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्य बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन समेत दिएको छ। यही अषाढ़ 7 देखि 9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो शुरू भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने जनाएको छ। बोर्डले आज सूचना सार्वजनिक गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। सूचनामा विज्ञापन नियमन गर्ने ऐन तथा अन्य प्रचलित कानून विपरीत कुनै पनि विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न तथा गराउन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म संचालक तथा सामाजिक सञ्जाल प्रयोगकर्ता सहित सबै पक्षलाई सचेत गराइएको छ। बोर्डले विशेष गरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नशा सम्बन्धी पीड़ा निको पार्ने, शरीरको बोसो घटाउने, किडनी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउने लगायतका दावी गरिएका औषधिजन्य पदार्थ तथा अन्य सामान प्रकृतिका सामग्रीको प्रचार सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा भइरहेको भन्दै त्यस्तो भेटिएमा कार्यवाही गरिने जनाएको छ। गृहमन्त्री सुदन गुरूङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकमा गृहमन्त्री गुरूङले मनसूनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकारीय योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीचमा प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ़ गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री गुरूङले विपद पूर्व तयारीमा महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राखी नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसेनासँग चिनिया कम्पनी हुआबेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा आज भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुआबेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। त्यस अवसरमा संचार मन्त्री डाक्टर तिमलसेनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड़ दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले युद्धविराम सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा गर्ने तयारी गरेको जनाइएको छ। रोइटर्सका अनुसार भोलि स्विजरल्याण्डको बुर्गेनस्टक माउन्टेन रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ भने वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन। स्विस विदेश मन्त्रालयले मध्य पूर्वको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोले स्वागत गर्दै गर्दा प्यालेस अफ भर्साइलिसमा रात्रिभोजको क्रममा समझदारी पत्र एमओयूमा हस्ताक्षर गरेको जनाइएको छ। सम्झौताले वाशिङटन र तेहरान बीचको महत्वपूर्ण कूटनीतिक विकासलाई प्रतिनिधित्व गर्ने जनाइएको छ। सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्किनले दुई देश बीचको शत्रुता अन्त्य गर्ने स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न 60 दिनको प्रक्रिया शुरू गर्ने उद्देश्यले 14 बुधे सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ। दुई देशका प्रतिनिधि बीच भएको 14 बुधे सम्झौताले लेबननमा समेत सैन्य अपरेशनहरू तत्काल बन्द गर्ने व्यवस्था गर्दै दुवै देशले 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रतिबद्धता गरेका छन्। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको भाडा सम्बन्धी विवादको अन्तिम कानूनी निरूपण नहुँदासम्म उद्योगमा विद्युत लाइन नकाट्न आग्रह गरेको छ। अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी उद्योगलाई निर्वाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो। सर्वोच्च अदालतको फैसला अनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगले महसुल तिर्न खोजिरहेको जनाउँदै परिसंघले बक्यौता तिर्ने समय थप गर्न अनुरोध पनि गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ 25 गते एक सूचना जारी गरी 7 दिन भित्र बक्यौता बुझाउन उद्योगहरूलाई निर्देशन दिएको थियो। औद्योगिक क्षेत्र भित्रका भौतिक संरचना प्रयोग गरे बापत 300 भन्दा बढी उद्योगले करिब 88 करोड रुपियाँ बक्यौता तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। सर्वोच्चबाट सो विवादको अन्तिम निरूपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगमा विद्युत लाइन नकाट्न र काटिएका उद्योगलाई पुनः जोड्न परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। गोर्खाको धार्चे गाउँपालिकामा 16 मेगावाट क्षमताको माछाखोला जलविद्युत आयोजनाको निर्माण कार्य शुरू भएको छ। करिब 3 अर्ब रुपियाँ लागतमा निर्माण शुरू भएको आयोजना आगामी 30 महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको आयोजनाका संस्थापक पुष्पराज आचार्यले बताउनुभयो। आयोजनाका लागि कृषि विकास बैंकको नेतृत्वमा 3 बैंकहरूले संयुक्त रूपमा लगानी गरेका छन्। माछाखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत धादिङको बोराङमा रहेको सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। राष्ट्रिय आर्थिक गणना 2082 अन्तिम चरणमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यसपटकको आर्थिक गणनामा यही असार 3 गतेसम्म 12,98,000 प्रतिष्ठानहरू सहभागी भएको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले गत वैशाख 2 गतेदेखि असार 7 गतेसम्म राष्ट्रिय आर्थिक गणना अभियान सञ्चालन गरेको छ। सरकारले हप्तामा 2 सार्वजनिक बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ। गत वर्ष 31,577 जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा 48,598 जनाले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्। गत चैत्र 23 गते सरकारले हप्तामा 2 सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो। एकसिङ्गे गैंडा, बाघ, भालु, चितुवा, घडियल, गोही लगायतका जंगली जनावर र चरा चुरुङ्गीका लागि प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी र पैदल यात्राका लागि पर्यटकहरू पुग्ने गर्दछन्।
अब खेल समाचार रमेश टमट्टाबाट।
फिफा विश्वकप 2026 अन्तर्गत चेक रिपब्लिक र दक्षिण अफ्रिका आज दोस्रो समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्टा स्टेडियम जर्जियामा नेपाली समयअनुसार राति 9:45 शुरू हुनेछ। दुवै टोलीले प्रतियोगितामा पहिलो जित वा पहिलो अंकको खोजी गरिरहेका छन्। चेक रिपब्लिकले पहिलो खेलमा दक्षिण कोरियासँग 2-1 पराजित भए पनि प्रदर्शन बलियो देखिएको थियो। दक्षिण अफ्रिकाले पहिलो खेलमा सह आयोजक मेक्सिकोसँग 2-0 हार बेहोरेको थियो र अहिले टोली दबावमा छ। दुवै टोलीका लागि खेल अत्यन्त महत्वपूर्ण छ। चेक रिपब्लिक पुनः लयमा फर्कन चाहन्छ भने दक्षिण अफ्रिका पहिलो अंक वा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। यस्तै कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागिता जनाएको उज्बेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ। मेक्सिको ऐतिहासिक अजटेका स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 अन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। कोलम्बियाको जितमा डानियल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे। यता उज्बेकिस्तानको लागि भने अब्बोस बेग फेजुल्लायबले गोल गरे। यस जितसँगै समूह के मा रहेको कोलम्बियाले शीर्ष तीन अंक बटुलेको छ। यस्तै आज भएको समूह एलको खेलमा घाना विजयी भएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा घानाले पानामालाई 1-0 गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो। कालेब हिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल साबित भयो। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे। यस जितसँगै घानाले शीर्ष तीन अंक जोडेको छ। समूह एलमा तीन अंक जोडेको इंग्ल्याण्ड शीर्ष स्थानमा छ। समान तीन अंक नै बटुलेको घाना दोस्रो स्थानमा छ। अंकविहीन रहेका पानामा र क्रोएसिया तेस्रो र चौथो स्थानमा रहेका छन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना र कोशी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले सम्पत्ति छानबिन आयोग गठन गरिएको प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर सोनी मवाग्लेद्वारा जानकारी। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्धविरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।